مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارا آج کا مذاکرہ القاعدہ کے سربراہ اسامہ بن لادن کی پانچویں برسی کے حوالے سے ہے۔ اس پروگرام میں ہم ایبٹ آباد پر امریکی نیوی سیلز کے خفیہ چھاپے کے نئے انکشافات پر بات کریں گے اور اس کے پاکستان اور امریکی سیاست پر مرتب ہونے والے اثرات پر گفتگو کریں گے۔ اور جیسا کہ آپ جانتے ہیں یہ ہمارا کال ان شو بھی ہوتا ہے، لہٰذا آپ لوگ بھی اس گھنٹے میں ہمارے ساتھ مفت کال کر کے شریک ہو سکتے ہیں۔ ہمارے کال کرنے کا نمبر ہے 0800-777-89-0800-777-89۔ اس پہلے سیگمنٹ میں، اور یعنی اس پہ ہم ابتدا میں بات کریں گے، ایک تحقیقاتی رپورٹر جو آن لائن نیوز کے لیے کام کرتے ہیں عامر لطیف کے ساتھ، اور ان کی ایک تازہ رپورٹ بھی شائع ہوئی ہے اسامہ بن لادن کی برسی کے حوالے سے۔ اور یہاں امریکہ میں ہوں گے ڈیموکریٹک پارٹی کے ساتھ منسلک اور ہلری کلنٹن کے سپورٹر ملک ندیم عابد۔ آپ حضرات سے ابھی گفتگو کرتی ہوں، لیکن آئیے، یہاں واشنگٹن میں ایک رپورٹ تیار ہوئی ہے اس موضوع پر، پیش کر رہی ہیں سعدیہ اسد۔
صدر اوباما نے یہ بات اسامہ بن لادن کی پانچویں برسی کے موقع پر پیر کروز سی این این کو دیے گئے ایک انٹرویو میں کہی۔ اسامہ بن لادن 11 ستمبر 2001 میں نیو یارک اور واشنگٹن شہر پر ہونے والے دہشت گرد حملے کا ذمہ دار تھا، جس میں 3000 افراد ہلاک ہو گئے تھے۔ کئی ماہ تک اکٹھی کی گئی خفیہ معلومات کے ذریعے صدر کی سیکیورٹی ٹیم اس نتیجے پر پہنچی کہ بن لادن پاکستان کے شہر ایبٹ آباد میں سخت پہرے والے ایک گھر کی تیسری منزل پر چھپا ہوا ہے۔ انہوں نے کہا کہ جب اس بات کا فیصلہ کرنے کا وقت آیا کہ یہ مشن انجام دیا جائے یا نہیں، تو ان کی سیکیورٹی ٹیم کے کچھ اراکین کا خیال تھا کہ ابھی مزید انٹیلیجنس کی ضرورت ہے۔ جبکہ اس سے پہلے ایک ویڈیو میں جو خفیہ طریقے سے بنائی گئی تھی، ایک مکان میں بن لادن کی شکل کے ایک قدآور شخص کو صحن میں ورزش اور چہل قدمی کرتے دیکھا گیا تھا۔ مسٹر اوباما کہتے ہیں
The odds that it was bin Laden were probably 50-50. There was some dispute even within the intelligence agency.
اس بات کے امکانات کہ وہ بن لادن ہی ہے غالباً 50-50 تھے، اور حتیٰ کہ خفیہ ادارے کے اندر بھی اس بات پر مختلف آراء تھیں۔ تاہم صدر اوباما نے کہا کہ ان کے پاس اس بارے میں کافی شواہد موجود تھے کہ وہ بن لادن ہی ہے۔ عہدیداروں کے ساتھ بات چیت کے بعد یہ واضح ہو گیا تھا کہ ہمارے پاس بن لادن کو پکڑنے کا یہ بہترین موقع ہے، اور اگر ہم یہ کاروائی نہ کرتے تو وہ وہاں سے فرار ہو سکتا تھا، اور پھر اسے دوبارہ سامنے آنے میں برسوں لگ جاتے۔ یہ الفاظ تھے صدر براک اوباما کے۔ صدر اور ان کی ٹیم نے براہ راست اس آپریشن کی ویڈیو دیکھی، جس میں چار امریکی ہیلی کاپٹر اس گھر کے صحن میں اترے، اور انہوں نے انتہائی اعلیٰ تربیت یافتہ نیوی سیل ٹیم کے ارکان کو وہاں اتارا۔ ٹیم نے مکان کی پہلی منزل پر موجود محافظ کو، جبکہ دوسری منزل پر بن لادن کے ایک بیٹے کو گولی مار کر ہلاک کیا، اور پھر تیسری منزل تک پہنچے اور ٹیم کے ایک رکن نے بن لادن کے سر میں گولیاں مار کر اسے ہلاک کر دیا۔ سیل ٹیم نے بن لادن کے گھر سے کمپیوٹر ڈرائیوز اور ڈی وی ڈیز قبضے میں لے لی، اور بن لادن کی لاش کو اسلامی رسومات کے بعد سمندر میں پھینک دیا گیا۔ بن لادن کی ہلاکت کے بعد یہ پہلا موقع ہے کہ صدر اوباما نے اس انٹرویو میں اس مشن کی تفصیلات پر بات کی ہے۔ سعدیہ اسد، وائس آف امریکہ، واشنگٹن۔
جی، اور ہم امریکہ سے ابتدا کریں گے، جہاں سے ہمیں ڈیموکریٹک پارٹی کے حامی ملک ندیم عابد نے جوائن کیا ہے۔ عابد صاحب، آپ بھی جانتے ہیں کہ یہاں پر کل سی این این کی خاص رپورٹ آئی، اور میڈیا میں اب یہ باتیں ہو رہی ہیں کہ جو اس وقت یو ایس اسپیشل آپریشنز کے کمانڈر تھے ایڈمرل ولیم مک ریون، انہوں نے بعض دلچسپ باتیں بتائی ہیں اس ریڈ کے حوالے سے۔ لیکن سب سے پہلے تو یہ بتائیں کہ امریکہ نے کس حد تک اپنا ہوم ورک کیا اس سے قبل کہ وہ وہاں ایبٹ آباد میں چھاپا لگاتے۔
میری رائے ہے جی, پہلے تو بہت شکریہ آپ کا, اتنے سینسیٹیو ایشو پہ آپ بات کر رہے ہیں, اور تھینک یو ویری مچ فار ٹیکنگ ان یور شو. میرا خیال ہے کہ انٹیلیجنس ایجنسیز امریکہ کی اپنا ہوم ورک پوری طرح نہیں کرتی, اور کچھ تو وہ یا تو اوور ایکسائٹمنٹ میں یا پھر لوگوں کو صرف امپریس کرنے کے لیے, دکھانے کے لیے کہ ہم نے بہت ایک تیر مارا ہے, بہت بڑا ایک ہم نے کوئی مشن اچیو کیا ہے, تو وہ اس طرح کے کوئی ایکشنز بعض اوقات وقت سے پہلے کر دیتے ہیں. ہمارے پاس بہت اس کی مثالیں موجود ہیں. ہمارے ایک سابق کمانڈر ان چیف کا یہ بیان کہ ان کو یونائٹڈ نیشنز میں تقریر کے لیے غلط انٹیلیجنس رپورٹس فراہم کی گئیں, اور جس کے بعد آج تک 1 ملین سے 1.5 ملین سے زیادہ عراقی بیچارے جمع ہو چکے ہیں, قتل کیے جا چکے ہیں, شہید ہو چکے ہیں. تو ہمارے ہاں یہ ایک ٹرینڈ ہے امریکہ میں کہ انٹیلیجنس ایجنسیز اپنا ہوم ورک پورا کیے بغیر یہ اس طرح کی کچھ ایکٹیویٹیز کر دیتی ہیں. اسامہ بن لادن کے معاملے میں میرا خیال ہے کہ کچھ ایسے شواہد تو نہیں ہیں, لیکن کچھ ڈاؤٹس کریٹ ہو گئے ہیں. دیکھیے, اتنا بڑا ایک آپ نے ایکشن کیا, اتنا بڑا آپ نے دنیا کا سب سے بڑا مجرم آپ نے اس کو ہلاک کیا, اور اس کی ایکچوئل فوٹیج تک آج تک جو ہے وہ ہمیں نہیں دکھائی گئی. کچھ جو فوٹیج یہاں پہ میڈیا میں چل رہی ہیں, کچھ یوٹیوب پہ چل رہی ہیں, وہ کچھ فیبریکیٹڈ قسم کی فوٹیج نظر آتی ہیں. جو اصل آپریشن کی فوٹیج ہے وہ آج تک کیوں نہیں دکھائی گئی. دوسری بات یہ ہے, یہ کہنا پریزیڈنٹ اوباما کا کہ اس کو اسلامی رسومات ادا کرنے کے بعد سمندر برد کر دیا گیا, ایک اتنا بڑا مجرم اور ایک اتنی بڑی آپ نے اچیومنٹ کی, اس کو کیوں آٹوپسی کیوں نہیں کی گئی, اس کی جو ہے جو سائنٹیفک ایویڈنس کیوں نہیں اکٹھی کی گئی کہ یہ وہی مجرم تھا جس کو ہم اتنے عرصے سے تلاش کر رہے تھے, جس کے لیے ہنڈریڈز آف ملینز آف ڈالرز کا ایکسپنس کیا گیا, اور اس کے بعد پھر وہ اس کی ڈیڈ باڈی کو لوگوں کو دکھائے بغیر سو کالڈ سمندر برد کر دیا گیا. تو تھوڑے سے ڈاؤٹس ان چیزوں سے کریٹ ہوتے ہیں.
اچھا, آپ بھی جانتے ہیں کہ جب خفیہ آپریشنز ہوتے ہیں تو ان کو نہایت ہی غیر شفاف رکھا جاتا ہے. باہر کیف, اسی حوالے سے ہم پاکستان چلتے ہیں جہاں سے ہمیں عامر لطیف نے جوائن کیا ہے. وہ انویسٹیگیٹو رپورٹر ہیں اور ان کی ایک رپورٹ بھی آئی ہے اسی موضوع پر آج کل میں. عامر لطیف, آپ بتائیں, جس طرح سے کہا گیا یہاں پر, ملک ندیم عابد نے کہا کہ ابھی تک جو ہے شک و شبہات ہیں اس ریڈ کے بارے میں, وہاں آپ نے ایبٹ آباد کے رہواسیوں سے بھی کچھ انٹرویوز کیے, ان کے ذہن میں کیا سوالات ہیں کہ واقعی چھاپا ہوا تھا, واقعی یہ بن لادن تھے, وہاں کیا پایا آپ نے ماحول؟
جی لطیفہ, شکریہ. دیکھیں, ایبٹ آباد میں ایگزیکٹلی وہی باتیں کی گئیں جو ملک صاحب نے کی ہیں, یعنی ان کو دہرانے کا کوئی اس وقت فائدہ نہیں ہے. میں اس کو یہیں پہ روکتے ہوئے آگے چلتا ہوں. یہ بالکل درست انہوں نے کہا ہے کہ یہی وہ کانسپریسی تھیوریز ہے جو کہ آج 5 سال ان کے مرنے کے بعد بھی اور لوگوں کے ذہن میں ہیں, اور وہ اس کو یقین کرنے کو تیار نہیں ہے. ہارڈلی کوئی آپ کو ملے گا جو کہ امریکن اور پاکستان کا جو آفیشیل اسٹینڈ ہے اس کو بائی کرے گا. دیکھیے, یہ نمبر ایک, اگر کوئی مجھ سے پوچھے کہ آپ کے خیال میں اس سارے آپریشن میں پچھلے 5 سال پہلے جو ہوا تھا اور آج تک کیا میرے ذہن میں آتا ہے, تو میں کہتا ہوں کہ مجھے 3 چیزیں میرے ذہن میں آتی ہیں. پہلی چیز ہے کنفیوژن, اور دوسری چیز ہے کنفیوژن, اور تیسری چیز ہے کنفیوژن, اور بالکل سملر اسپیلنگ کے ساتھ جو ہے وہ یہ میرے ذہن میں ہے. آپ یہ دیکھیے کہ آفیشیل اسٹینڈ یہ ہے پاکستان کا کہ جی امریکن ہیلی کاپٹر آئے, اسٹیلتھ ٹیکنالوجی تھی ان کے پاس, وہ آئے, انہوں نے اس کو مارا, 45 منٹ تک وہ آپریشن کرتے رہے, پورا پاکستان جو ہے وہ جاگ رہا تھا. ایون آپ اگر دیکھیں تو وہاں سے صرف 13 کلومیٹر دور ایک شہر حویلیاں ہے جس کے لوگوں جو چھتوں پہ کھڑے تھے, کیونکہ ان کو وہاں پتا تھا کہ ان کو اطلاع مل چکی تھی موبائل فونز کے اور رشتے داروں کے ذریعے کہ کوئی آپریشن ہو رہا ہے. جو اگر کوئی سو رہا تھا تو وہ صرف پاکستان کی فورسز تھیں جو اس دن سو رہی تھیں. اچھا, آپ یہ دیکھیے کہ جہاں یہ لوکیشن ہے, تو شاید آپ نے یا ملک صاحب نے کبھی وہ وزٹ کیا ہو, یہ بالکل پاکستان کی کاکول اکیڈمی سے 600 میٹر کے فاصلے پر ہے, اور جس جگہ یہ کمپاؤنڈ لوکیٹڈ ہے اس کی ایک سائڈ پہ آئی ایس آئی کا دفتر ہے, دوسری سائڈ پہ ملٹری انٹیلیجنس کا دفتر ہے, بالکل قریبی جو بلیک ہاک ڈاؤن ہماری فرنٹیئر فورس ہے اس کا ہیڈ کوارٹرز ہے, انٹیلیجنس بیورو کا دفتر ہے, یعنی اٹ از سراؤنڈیڈ بائی آل دی انٹیلیجنس ایجنسی. اور پھر جو کمپاؤنڈ ہے, اگر اس کے چھت پہ کوئی آدمی کھڑا ہو तो बड़े इत्मीनान से फायर करके वहाँ रॉकेट फायर सीधा काकुल अकेडमी में उस जगह कर सकता है जहाँ आर्मी चीफ हर साल परेड की इंस्पेक्शन करते हैं। तो जब ये परेड होती है नफीसा, तो मुझे लोगों ने बताया कि उससे कुछ महीने पहले इंटेलिजेंस एजेंसीज के लोग आते हैं और हमारी सारी डिटेल्स जो है वो लेके जाते हैं, शिनाख्ती कार्ड नंबर, हमारे मेहमानों की डिटेल और सब चीजें, और हमें सख्ती से मना होता है कि उन दिनों आपने छत पे जो है वो नहीं जाना। आप मुझे बताइए कि अगर ये सब चीजें होती हों तो ये 3 मंजिला कंपाउंड वहां पे खड़ा हो गया, क्या ये अननोटिस जाता है? हरगिज नहीं, कोई भी इस चीज को नहीं मानेगा। तो ये चीज क्या सजेस्ट कर रही है? ये चीज सजेस्ट कर रही है कि ये चीज बिल्कुल इलम में थी पाकिस्तानी इंटेलिजेंस एजेंसी और पाकिस्तान की टॉप लोगों के, उसामा बिन लादेन अगर है तो वहाँ पे वो रह रहा है।
खैर वो हम आगे चलकर, जी जी जी, आमिर लतीफ आप हमारे साथ रहें इसलिए कि हम आगे चलकर फौज का भी एक नुक्ता नजर इस पर हासिल करेंगे। लेकिन मलिक नदीम आबिद, आपके इल्म में है ये बात कि जाहिर है उसामा बिन लादेन की जो अहमियत थी, आप जानते हैं कि यहाँ रैंसम उनके लिए था और काफ़ी अरसे से अमेरिका उनकी तलाश में था, ख़ास तौर पे उनके ऊपर जो इल्ज़ाम था कि 3,000 लोगों को उन्होंने हलाक किया वर्ल्ड ट्रेड सेंटर में। इसी हवाले से बताइए, जो कल का अगर आपने इंटरव्यू देखा हो तो उसमें ख़ास तौर पे कहा गया कि अमेरिकी सैटेलाइट्स उनको काफ़ी अरसे से मॉनिटर कर रही थी, उनके नज़दीक एक लंबा तरंगा आदमी जो है वो वहाँ चहलकदमी करता था एबट आबाद में। इस सिलसिले में बताइए, जो आपकी मालूमात है, जो आपकी तहकीक है।
देखिए, जहाँ तक फिजिकल अपेयरेंस का ताल्लुक है कि लंबा तरंगा और उसी हुलिये का शख्स, दाढ़ी वाला और शलवार कमीज पहने हुए, सर पे साफा बांधे हुए, तो उस जो है डिस्क्रिप्शन के ऊपर तो मेरा ख्याल है पाकिस्तान के अगर ज्यादा नहीं तो 50-60-70 लाख लोग तो उस पे फिट हो जाएंगे। लेकिन अगर सैटेलाइट सिस्टम हमारा इतनी दूर से बहुत सारे महीनों से इन सारी चीजों को मॉनिटर कर रहा था तो उस सैटेलाइट की फुटेज भी तो हमें दिखाइए ना। मेरा एज ए ऑर्डिनरी अमेरिकन, यू नो, कंसर्न्ड अमेरिकन, मेरा सवाल ये है कि अगर आपके पास इतनी टेक्नोलॉजी है, जो कि बिल्कुल है, मुझे पता है हमारे पास टेक्नोलॉजी बहुत सोफिस्टिकेटेड है, अगर उस कंपाउंड को और उस शख्स को मॉनिटर किया गया बहुत सारे महीनों से, फिर उसके बाद डॉक्टर को भेज के पोलियो के या वैक्सीनेशन के जरिए उसका डीएनए भी लिया गया, तो चलिए हमें फुटेज ना दिखाइए, हमें उस डीएनए की रिपोर्ट तो दिखा दीजिए। मतलब ये तो बहुत सारी ऐसी इनकंसिस्टेंसीज हैं जो हमारे क्लेम में कि हमने ये काम किया। और फिर सबसे बड़ी बात है, अगर आपने इतना बड़ा काम किया है, और मैं खुद एज ए कंसर्न्ड अमेरिकन मैं कहता हूँ कि आई विल बी वन ऑफ द हैप्पीएस्ट पीपल ऑन द वर्ल्ड कि आपने दुनिया को महफूज कर दिया है, दुनिया के एक सबसे बड़े टेररिस्ट को मार दिया आपने, तो कम अज कम हमें उसकी एविडेंस तो दीजिए।
अच्छा।
मेरे जहन में तो अभी भी ये खौफ और ये डाउट मौजूद है कि या तो ये मॉन्स्टर जिसको हम ही ने क्रिएट किया था, या तो ये मॉन्स्टर ऐसा था ही नहीं। इसको खामखा हमें डराने धमकाने के लिए और एक मिलिट्री प्रोडक्शन, डिफेंस प्रोडक्शन की एम्पायर बिल्ड करने के लिए एक ये क्रिएट किया गया।
लेकिन आपके भी इल्म है कि कई ऐसे सहाफी हैं जो गवाही देंगे कि उनकी जाती तौर पे मुलाकात हुई थी उसामा बिन लादेन से। बाहर कैफ, मैक्रेवन का भी जो बयान आया है वो भी हम आगे चलकर आपको बताएंगे, लेकिन क्योंकि हमें एबटाबाद से ही एक कॉलर ने फोन किया है तो इस वक्त उनको हम लेते हैं। जी, इमरान ने कॉल किया है एबटाबाद से, क्या कहना चाहेंगे? वालेकुम सलाम।
मैं थोड़ा सा अपना तारुफ करा दूं, मैं मेरा ताल्लुक फिलहाल टाउन से ही है।
अच्छा।
जहाँ पे ये कार्रवाई हुई थी एंड आई वाज एट दैट नाइट आई विटनेस फॉर एवरीथिंग।
अच्छा जी, बताइए।
तो आपके लिए थोड़ी सी इंटरेस्टिंग होगी। एक तो चीज, मैं उसी दिन इस्लामाबाद से आया था और ऑन द रोड कुछ सस्पिशियस एक्टिविटीज जो थी वो मैंने ऑब्जर्व की थी, कुछ इस किस्म की मूवमेंट हो रही है। और रात को जिस वक्त, मुझे कोई अंदाजा तो नहीं था, लेकिन जब मैंने देखा कि रात को जिस वक्त उनकी ये हेलीकॉप्टर आए, तो मैं जो वो मेरे घर के ऊपर बिल्कुल नजदीक आ गए थे, तो एस्टोनिशिंग, मैं क्या कौन सी कार्रवाई हो रही है या कोई एक्सरसाइज हो रही है पीएमए की, तो मैं ऊपर छत पे गया। तो वहां पर जब मुझे ये दो पर वाले हेलीकॉप्टर नजर आए, तो एक तो वो चार हेलीकॉप्टर वहाँ पे नहीं थे, वहाँ पर 6 से 7 हेलीकॉप्टर थे.
अच्छा.
चार हेलीकॉप्टर थे वो तो ये आपके अमेरिकन थे, वो दो हेलीकॉप्टर जो आम सिंगल पर वाले जो होते हैं वो थे. और एक एविडेंस जो चीज इसको कहे कि छापा मार करवाई है, इससे मेरी ओपिनियन थोड़ी सी मुख्तलिफ है.
अच्छा.
ओपिनियन इस लिहाज से है कि इसमें गवर्नमेंट ऑफ पाकिस्तान एंड गवर्नमेंट ऑफ अमेरिका बोथ आर ऑन वन पेज, और ये एक कंसल्टेशन के से चीज हुई है उसके मुताबिक हुई है.
आपने बड़ी अहम बात की. जी जी, क्योंकि हम एक दिफाई तजिया कार को अभी लाएंगे और वही नुक्ता जो आपने उठाया है वो उनके सामने पेश करेंगे. लेकिन मैं आप लोगों को जी 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 बात मुकम्मल कीजिए. जी जी जी.
दूसरी चीज, मैं क्योंकि रहने वाला बिलाल टाउन का हूँ तो मैंने कभी भी ऐसे कोई सस्पिशियस एक्टिविटी वहाँ पे कभी भी नोट नहीं की कि इस तरह की कोई एक्टिविटी हो. और इस वक्त कार्रवाई हो रही, उस वक्त रेजिस्टेंस जो थी, अगर वो इतना हाई प्रोफाइल टारगेट था तो वहाँ से कोई रेजिस्टेंस होनी चाहिए थी. कोई रेजिस्टेंस हुई? चार फायर हुए और उसमें ये कार्रवाई जो है वो पूरी हो गई. और एक और चीज जो मैं हाईलाइट करना चाहूंगा वो ये है कि अगर फैमिली, अगर उसकी फैमिली वहां पर पॉसिबल है वो, लेकिन वो हिमसेल्फ अगर उसामा के अगर कहा जाए तो उसमें काफी डाउट है कि उसामा वाज प्रेजेंट और नॉट प्रेजेंट.
अच्छा अच्छा, बहुत शुक्रिया आपकी कॉल करने का. मैं लिसनर्स को याद दिलाऊं कि ओसामा बिन लादन की 5वीं बरसी कल थी, यानी 2 मई, और इस सिलसिले में हमारा राउंड टेबल है. लेकिन हम इसको इस वजह से भी कर रहे हैं क्योंकि अमरीकी नेवी सील्स के खुफिया छापे के बारे में कुछ नए इनकशाफात सामने आए हैं. इस वक्त हमारे साथ इन्वेस्टिगेटिव रिपोर्टर आमिर लतीफ़ हैं जो पाकिस्तान में हैं, और यहाँ डेमोक्रेटिक पार्टी से मुंसलिक मलिक नदीम आबिद हैं. बाज़ लोगों ने हमें कॉल भी किया है, लेकिन आगे बढ़ने से पहले एक मुख्तसर ब्रेक लेते हैं.
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urdubhoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoa.com पर आइए. दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urdubhoa.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. इस पते को याद रखिए, www.urdubhoa.com.
जी, हमें और भी कॉल्स आ रही हैं, जूं जूं आती हैं तो उनको हम लेते हैं. लेकिन मलिक नदीम आबिद की तरफ लौटते हैं. आबिद साहब, कल एडमिरल विलियम मैक्रेवन ने एक दिलचस्प बात की. आपने वो CNN की डॉक्यूमेंट्री देखी थी जो इस मौजू पर? अच्छा, तो उसमें उन्होंने ये कहा कि उन्हें थोड़ा सा शक था कि ये वाकई ओसामा बिन लादन है या नहीं. तो उन्होंने एक नेवी सील्स के बंदे को कहा कि उनके बराबर में लेट लें ताकि उनकी हाइट जो है वो नाप सकें. और आप जानते हैं कि प्रेसिडेंट ओबामा ने भी मजाक में कहा कि क्या आपके पास इतने पैसे नहीं थे कि आप एक टेप खरीद सकते थे. तो ये छोटी मोटी बातें जो निकल रही हैं इस मौके पे, जो निकल रही हैं 5 साल बाद निकल रही हैं, ये क्या आपके ख्याल में लोगों को किस हद तक जो है मुतासिर कर रही हैं अमरीका के अंदर?
देखिए, पहले तो मैं, सबसे पहले तो अगर आप मुझे इजाजत दें तो मैं एक चीज जरा क्लैरिफाई कर दूं कि जो भी मैं बात यहाँ आपके शो पे कर रहा हूँ इसका डेमोक्रेटिक पार्टी से कोई ताल्लुक नहीं. ये तमाम मेरी जाती ओपिनियन है एज ए कंसर्न्ड US सिटीजन. तो ये जो उन्होंने, जनरल मैक्रेवन ने जो ये बात कही है, ये बड़ी फनी सी, मुझे तो सच्ची बात है ये कॉमेडी लग रही है. ये सीरियस, इट कैन नॉट बी सीरियस. देखिए, आप इतना बड़ा ऑपरेशन कर रहे हैं, बिलियंस ऑफ डॉलर आपने इन्वेस्ट किए उस शख्स को ट्रेस करने के लिए जो दुनिया का सबसे बड़ा टेररिस्ट डिक्लेयर किया गया, उसको वेरीफाई करने के लिए कि यू कॉट द राइट पर्सन. आप एक शख्स को साथ लेटने के लिए कह रहे हैं उसकी डेड बॉडी की. दिस इज लाइक चैलेंजिंग माई इंटेलिजेंस एज एन ऑर्डनरी पर्सन. तो जो तो सोचने समझने वाले लोग हैं यहाँ पे हमारे अमेरिका में, वो इसको एज ए कॉमेडी के तौर पे तो ले सकते हैं, इसको एज ए सीरियस कॉमेंट नहीं ले सकते हैं. और वो भी एक इतना सीनियर आर्मी का जनरल अगर ये बात करता है तो ये मुझे इससे हैरानी हुई है। लेकिन एक और चीज मैं अगर आपको मुझे इजाजत दे तो मैं पॉइंट आउट करना चाहूंगा।
जी जी।
अभी एबटाबाद से एक भाई ने जो कॉल करके कुछ बात कही और ये जो हमारे भाई जर्नलिस्ट हैं पाकिस्तान से
आमिर लतीफ
जी, आमिर लतीफ साहब, इन्होंने भी जो कुछ बातें कही, जो कल स्टेटमेंट निकलना शुरू हुई हैं जनरल मैक्लेवन की बातों से, उन्होंने ये फरमाया कि हाफ द वे यानी एबटाबाद से वापस जब अपने अड्डे पे हेलीकॉप्टर जा रहे थे तो पाकिस्तान में लैंड किया उन्होंने रिफ्यूलिंग के लिए अमेरिकन हेलीकॉप्टर्स ने। देखिए कॉमन सेंस की बात है, रिफ्यूलिंग के लिए चलने लैंड तो किया, लेकिन रिफ्यूल उन हेलीकॉप्टर्स को किसने किया? क्या पाकिस्तान अथॉरिटीज ने किया? 19 मिनट्स उन्होंने हेलीकॉप्टर्स ने वहां पे पाकिस्तानी सरफेस के ऊपर स्टे किया फॉर रिफ्यूलिंग। कि ये किसने रिफ्यूल किया उनको? हमारे पास तो गवर्नमेंट ऑफ पाकिस्तान की स्टेटमेंट ये है कि दे वर नॉट इन्वॉल्व, दे हैड नो आइडिया और बिकॉज ऑफ द टेक्नोलॉजी हमारे सारे रेडार्स जैम कर दिए गए।
तो हम आपको जरा बताऊं आबिद साहब कि आप हिलरी क्लिंटन के हामी हैं और हिलरी क्लिंटन ने भी अपने इंटरव्यू में कहा कि उनको यकीन है कि पाकिस्तान की फौज और इंतजामिया के कुछ लोगों को इल्म था और उन्होंने बहुत मुमकिन है, ये तो इन्होंने तस्दीक नहीं की लेकिन वो कह रही थी कि उनको इल्म था। दूसरी तरफ हमें मालूम है कि सदर ओबामा ने कहा कि हमारे पास कोई सबूत नहीं है कि पाकिस्तान को इल्म था या नहीं कि ओसामा वहाँ पर मौजूद है। अभी एक फौजी अहलकार को भी लेते हैं लेकिन बहुत मुख्तसर हमें कॉल्स आई हैं। कोलू से कॉल किया है सनाउल्ला मरी ने। जी जनाब जरा मुख्तसर से बात कीजिएगा।
मैडम सनाउल्ला मरी बोल रहा हूँ जिला कोलू की तहसील मोहम्मद बलूचिस्तान से।
जी जी।
हमें जो है ना सबसे पहले इस तरह तवज्जो देनी चाहिए कि ओसामा बिन लादेन को किन अवामिल ने मजबूर किया है ये कहने पर, ये करने पर। तो जब हम इनकी तरफ तवज्जो देंगे तो इंशाल्लाह सारे मसलों का हल जो है इसी बात में है।
अच्छा।
कि वो कौन सी नाइंसाफियां हैं जिनको ये करने पर आमादा किया है।
जी हाँ, जो भी नाइंसाफियां हों दहशत गर्दी की हम बात कर रहे हैं और वो है असल मसला। शुक्रिया आपके कॉल करने का। कोहाट से कॉल किया है कामयाब बंगश ने।
हेलो अस्सलाम वालेकुम।
वालेकुम सलाम।
हकीकत में जब अमेरिका अगर ये दावा करता है कि मैं जीत गया हूँ तो जीत के हार भी गया है, इसलिए कि जब ओसामा बिन लादेन को इन्होंने इधर से पकड़ लिया था और जब वो मार भी दिया था तो फिर उसके बाद इनको क्या खौफ था कि उसको समंदर में फेंकना। हकीकत में इस्लामी रसूमात जो होती हैं वो उसको जमीन में दफन कर दिया जाता है लेकिन इन्होंने तो दफन नहीं किया है और समंदर में फेंक दिया है।
जी हाँ,
जी
जी जी, जहाँ तक हमें मालूम है वो नहीं चाहते थे कि कोई मकबरा बने और लोग वहाँ आए। बाहर कैफ आपका पॉइंट है। फिदा मोहम्मद ने हमें कॉल किया है एबटाबाद से। जी जनाब कहिए।
जी मैडम, मैं मलिक साहब से और आमिर लतीफ साहब से कुछ पार्शली एग्री हूँ। मैं भी इधर नज़दीक ही हूँ, जैसे मेरे भाई इमरान ने कॉल किया तो मेरा भी मौला नज़दीक ही है। एक तो मुझे स्केप्टिसिज्म या डाउट ये था उस वक्त यानी इस इंसिडेंट से पहले कि वो जो कंपाउंड था उन लोगों का आना जाना महल्ले में नहीं था, बिल्कुल ही किसी कोई फीमेल मेल वहां पे एंटर नहीं हो सकता था, ना ही कोई मजहबी रसूमात हो तो वो महल्ले वाले में भी नहीं आते थे। बच्चे अगर बाहर गेम खेलते थे क्रिकेट की बॉल जाए तो नो बॉयज आर अलाउड टू एंटर इन द कंपाउंड, वो पैसे दे देते थे कि ये लो बच्चे और नई बॉल ले लो। तो ये ऐसे डाउट थे कि कुछ ना कुछ ऐसा क्यों है, ये मैंने महल्ले वालों से उस वक्त पूछा था ना। उस वक्त मेरा जो असल जो सवाल है मैं पूछना चाह रहा हूँ मलिक साहब से, वो अमेरिका में है तो अमेरिका की पॉलिसीज और इकॉनमी बड़ी स्ट्रांग है, पॉलिसीज वर्ल्ड के अंदर अगर अच्छी हैं इसीलिए वो माशाल्लाह उनका वो एक किस्म का होल्ड है। तो इसमें लॉजिक क्या है, इन्होंने क्यों ये बातें नहीं बताई ओसामा वाली, अगर ये सच ही है तो इसके पीछे बैकग्राउंड क्या है ओबामा की या अमेरिका की, ये इंपॉर्टेंट क्वेश्चन है।
अच्छा शुक्रिया, उस पर हम आते हैं लेकिन इस वक्त हमें ज्वाइन किया है दिफाई तजयकार रिटायर्ड ब्रिगेडियर हामिद सईद ने। और ब्रिगेडियर सईद आपको खुशामदीद। ब्रिगेडियर हामिद
जी,
तो आप जानते हैं कि ये मामला बड़ा मुतनाज़े है और सवाल जो उठाया जा रहा है वो ये कि आया पाकिस्तान को इल्म था या नहीं था कि ओसामा बिन लादेन वहाँ है और 5 साल से अगर वो रह रहा है और जिस तरह से आमिर लतीफ ने बताया कि वहाँ फौजी जो हैं वो करीबी रहते हैं, उनके फौजी परेड्स भी होते हैं اس کے باوجود پاکستان کا جاننا یا نہ جاننا یہ ابھی تک 5 سال بعد ایک سوالیہ نشان ہے. آپ اس سلسلے میں کیا بتانا چاہیں گے؟
دیکھیے اس میں بہت ساری چیزیں پردہ اخفا میں ہیں اور کم از کم 8-10 سوال تو سیدھے سیدھے انسان کے ذہن میں آتے ہیں
جی.
کہ اگر اسامہ بن لادن وہاں تھا اور وہ نہتا تھا جیسے کہ بتایا گیا ہے, اس کو مارا کیوں گیا؟ اس کو زندہ گرفتار کر کے معلومات حاصل کیوں نہ کی گئی؟ یہ معلوم ہونے کے باوجود کہ اسامہ بن لادن کے ایمن الظواہری سے اختلافات تھے تو ان کو ایکسپلائٹ کیوں نہ کیا گیا؟ اور اگر حکومت پاکستان کے علم میں نہیں تھا جیسے کہ بتایا جاتا ہے تو وزیر اعظم گیلانی نے امریکہ کو آپریشن کی کامیابی کی مبارکباد کیوں دی؟ اور اگر امریکہ کو یہ ساری معلومات تھیں تو انہوں نے حکومت پاکستان کو اعتماد میں کیوں نہیں دیا؟ اور بین الممالک تعلقات کو دو پر کیوں لگایا گیا؟ آپریشن میں حصہ لینے والے مرین سے خصوصی حلف رازداری کیوں اٹھوایا گیا؟ اور اس آپریشن میں حصہ لینے والے تمام مرین غیر طبعی موت کیوں مرے؟ اور اس کے بعد جو کچھ سوالات ابھی بیچ میں لوگوں نے کیے ہیں کہ اس نہتے بندے کو مارنے کی ضرورت کی تھی, آپ نے زندہ گرفتار کر لیا ہوتا تو اس سے بہت ساری معلومات بھی حاصل ہو سکتی تھی. اس کو اتنی تیزی اور خاموشی سے سمندر برد کیا گیا جس کی قطعی ضرورت نہیں تھی. اس کی کوئی ویڈیو بنائی گئی, اس کی کوئی ایویڈنس موجود ہے, کسی نے اس کو ریکگنائز کیا؟ تو یہ بے تحاشا سوالیہ نشانات ہیں جن کا آج تک جواب کسی طرف سے سامنے نہیں آیا.
یہ بتائیے بریگیڈیئر سعید, کیونکہ جو اصل ایشو ہے وہ یہ ہے کہ اگر پاکستان کو علم نہیں تھا کہ اسامہ بن لادن وہاں ہے تو کیا یہ باعث تشویش بات نہیں ہے کہ یو ایس ہیلی کاپٹرز پاکستان کی زون میں داخل ہوتے ہیں اور پاکستان کی جو ریڈارز ہیں وہ ان کو پک نہیں کر سکتے؟ اس کا مطلب یہ ہے کہ کوئی بھی غیر ملکی جو ہیں وہ اپنے ہیلی کاپٹرز بھیج سکتا ہے سرحد پار, اور پاکستان میں وہ اہلیت نہیں ہے کہ وہ ان کا انکشاف کرے؟
نہیں, یہ آپ کا جو کنکلوژن ہے درست نہیں ہے. پاکستان کی جو فی الحال ڈپلائمنٹ ساری ہے وہ ایسٹرن بارڈر کی طرف اس کا توجہ ہے, بھارت کی جانب, اور ریڈارز وغیرہ کی ڈپلائمنٹ بھی اسی جانب ہے, پرائیورٹی اس طرف ہے. نمبر دو, ریڈارز وغیرہ بھی پرووائڈ کیے ہوئے ہیں ہمیں ایڈوانس ملکوں کی طرف سے پرووائڈ کیے گئے ہیں, اور امریکہ نے جو اسٹیلتھ ٹیکنالوجی والے ہیلی کاپٹر یوز کیے تھے وہ ان ہیلی کاپٹر سے بچ کے نیچے فلائٹ کرتے ہوئے آ سکتے تھے. لہذا اگر کوئی اور ملک بھی ایسی ہی ٹیکنالوجی حاصل کر لے تو وہ یقیناً پاکستان کے ڈیفنس کے لیے خطرے کا باعث بن سکتی ہے, لیکن جس خطرے کے سردے بات کے لیے پاکستان نے ڈپلائمنٹ کی ہے اس کے لیے ہم خود کفیل ہیں.
اچھا چلیں, یہ اچھی بات ہے. آپ تینوں حضرات ہمارے ساتھ رہیں, ہم آپ دو حضرات جو ہیں عامر لطیف اور ملک ندیم عابد ان کو عنقریب خدا حافظ کریں گے, لیکن کیونکہ ہم کالرز کو بھی ٹائم دینا چاہتے ہیں, ہمیں کال کیا ہے شمیم خان نے مردان سے.
السلام علیکم.
وعلیکم السلام.
جی میں شمیم خان مردان سے بول رہا ہوں. جیسے دنیا جانتی ہے کہ اسامہ بن لادن کو گردوں کا مرض لاحق تھا اور وہ جس طرح ملا عمر 2 سال کے بعد پتہ چلا کہ ان کا انتقال ہو گیا ہے, اسی طرح یہ جو دوبارہ ٹرن کے لیے اوباما انتظامیہ نے پاکستانی جو اس وقت کے حکمران تھے ان سے مل کر ٹوپی ڈرامہ کھیلا اور دوبارہ الیکشن میں جیتنے کے لیے, کیونکہ اسے اہم آدمی کو وہ خود بھی ایسے میڈیا کے سامنے لا سکتے تھے, معلومات حاصل کر سکتے تھے. جس طرح سے انہوں نے کہا کہ ورلڈ ٹریڈ سینٹر کو مار دیا, 3,000 بندے مار دیے, یہ کیا وہ کیا, یہ سارا ٹوپی ڈرامہ ہے. یہ پاکستان کا چھوٹا بچہ بھی جانتا ہے, یہ امریکی نہیں جانتے خالی. یہ جو ہے نا دنیا ایڈوانس ہے, گلوبل ویلج ہے. یہ جو ہے یہ ایک پاکستانیوں کو بیوقوف بنانے اور
اچھا آپ کی بات ہم نے سن لی, کیونکہ ہم اس موڑ پہ اپنے دو مہمانوں کو عنقریب خدا حافظ کریں گے. عامر لطیف, آپ نے ہمارے کالرز کو بھی سنا, اور اگر آپ اس میں کوئی اضافہ کرنا چاہیں کہ کنسپریسی تھیوریز تو ہیں لیکن کچھ شواہد بھی ہیں کہ اسامہ بن لادن وہاں موجود تھا.
جی
بتائیے.
جی لطیفہ, یہ ایک بہت ہی الگ سوال, اس پہ
बड़ी बहस हो सकती है कि सामान बिन लादिन वहां मौजूद था या नहीं। मैं सिर्फ इस पे कंसंट्रेट करना चाहता हूं, जो मैं बात पूरी नहीं कर सका, कि ये जो कुछ हुआ है ये पाकिस्तान और अमेरिका के कोलिशन के साथ हुआ है, मुकम्मल अंडरस्टैंडिंग के साथ हुआ है। मैंने एक शवाहिद आपको बता दिए कि ये मुमकिन नहीं है कि वहां पे कोई शख्स पाकिस्तानी इंटेलिजेंस एजेंसी की इजाजत या उनकी नजरों में आए बगैर रह सके। अब आप उसके दूसरे हिस्से की तरफ आइए कि अमेरिका का रिएक्शन क्या है। यानी एक वो शख्स जिसने 3000 अमरीकियों को मार दिया, जिसने पूरी दुनिया को चेंज कर दिया, जिसकी वजह से दुनिया एक बिल्कुल नए दौर में चली गई। यानी उस शख्स को अगर किसी मुल्क ने छुपा के रखा हुआ है 5 साल तक और 10 साल तक, और उसके बाद उसको मारने के बाद अमरीका का रिएक्शन ये है कि वो चलें लेट्स मूव फॉरवर्ड, आगे की तरफ चलते हैं, चलें जो होना था हो गया, पाकिस्तान इज अ ट्रस्टेबल अलाय इन वॉर ऑन टेरर। मैं आपसे पूछता हूं कि अगर हमारे घर में कोई मुलाजिम चोरी भी करे तो क्या हम दोबारा उसके ऊपर कभी ट्रस्ट करते हैं? जबकि अमेरिका उन पे ट्रस्ट कर रहा है कि जो उनके बकौल उनके 3000 बंदों के कातिल को जिन्होंने जो है वो छुपा के रखा। और ये जो रेडॉर टेक्नोलॉजी वाली बात है, मैं बिल्कुल, ये सारी चीजें बिल्कुल दुरुस्त है। सारी वहां रिफ्यूलिंग भी पाकिस्तान में उनके हेलीकॉप्टर से हुई है, 45 मिनट तक वहां पे वो हेलीकॉप्टर सारे रहे हैं। जो हमारे एबटाबाद के 2 कॉलर आए, मैं उनकी बात को मुकम्मल विंडिकेट करता हूं। मुझे इलाके के दर्जनों लोगों ने ये बात बताई कि उस रात डिप्लॉयमेंट हो चुकी थी, लोगों को घरों में रहने का कह दिया गया था। यानी बिल्कुल ऐसा लग रहा है कि जैसे एक पूरा थिएटर जो है वो स्टेज किया गया था। मैं ये चीज कतई मानने को तैयार नहीं हूँ कि पाकिस्तानी जो थे वो ऑन बोर्ड नहीं थे। पाकिस्तानी वर वेरी मच ऑन बोर्ड। सिर्फ एक चीज है कि उस वक्त की क्यादत ने मेरे ख्याल में ये गलत डिसीजन लिया कि वो नहीं चाहते थे कि उसामा बिन लादिन की मौत में हिस्सादार बन के वो सो कॉल्ड इस्लामी दुनिया के जो है वो विलेन के तौर पे आए, और जो पूरा बैकलैश है मिलिटेंट ऑर्गेनाइजेशंस का दुनिया भर का वो पाकिस्तान की तरफ आए।
जी, आप 1-2 मिनट और रहे हमारे साथ। मलिक नदीम आबिद, आपने भी देखा कि यहाँ पर व्हाइट हाउस के सामने लोग कितने खुश थे जब ये खबर उन तक पहुंची कि उसामा बिन लादिन को जो है वो मार दिया गया है। ये बताइए, आप क्लिंटन के एक हामी हैं, आप जानते हैं कि हिलरी क्लिंटन जो हैं वो बहुत मुमकिन है उनको नामजदगी मिल जाए डेमोक्रेटिक पार्टी की। ये पूरा जो वाकया हुआ ये इनके लिए कितना मददगार साबित होगा?
देखिए, ये इलेक्शन में तो मेरा ख्याल है इस वक्त ये बिल्कुल इररिलेवेंट हो गया हुआ है ये सिलसिला उसामा बिन लादिन का। इसमें इलेक्शन में तो उनको इससे कोई फायदा नहीं होगा। हाँ, जिस वक्त इलेक्शन के बाद पाकिस्तान के साथ रिलेशनशिप दोबारा बिल्ड करने की बात होगी, उसमें हिलरी क्लिंटन की जो पॉलिसी है वो थोड़ा सा रेजिस्टेंस हो सकती है पाकिस्तान के साथ रिलेशनशिप बिल्ड करने की। लेकिन जिस तरह आमिर लतीफ साहब ने फरमाया, ये दोनों गवर्नमेंट्स ने मिलकर ये काम किया है, और मैं ये समझता हूँ कि वहां पे उसामा बिन लादन नहीं था। जो मेरी अपनी जो सारे शवाहद के बाद जो सिलसिला आता है, ये गवर्नमेंट ऑफ पाकिस्तान ने फैसिलिटेट किया है एट द रिस्क ऑफ देयर ओन रेपुटेशन एंड देयर ओन नेम एंड रिस्पेक्ट एंड डिग्निटी, सिर्फ अमेरिका को ये देने के लिए कि चलो ये एलिमिनेट हो गया है खतरा, जिसका मेरा ख्याल है कि पाकिस्तान गवर्नमेंट को खुल के करना चाहिए था कि ठीक है, अगर हमने किया है, जो टेररिस्ट है वो टेररिस्ट है, चाहे वो पाकिस्तानी है, चाहे अरब है या मुसलमान है, टेररिस्ट इज ए टेररिस्ट। और अगर वहां पे जेन्युइनली था तो पाकिस्तान गवर्नमेंट को दे शुड हैव पुट दिस फीट डाउन एंड सेड कि हमने अमेरिका की हेल्प की है, दुनिया को एक बहुत बड़े खतरे से निजात दिलाई है। लेकिन ये चूंकि एविडेंस बाद में नहीं मिली कि वहां पे उसामा बिन लादन था, तो मेरा ख्याल है कि ये गवर्नमेंट ऑफ अमेरिका और गवर्नमेंट ऑफ पाकिस्तान का एक को प्रोडक्शन का ड्रामा सीरियल था, और ये काफी सक्सेसफुल भी रहा। लेकिन अब चूंकि टाइम गुजरता जा रहा है, बहुत सारे लोग आएंगे, जिस तरह जो मैकडेवन की जो स्टेटमेंट्स हैं उनको अगर आप सुने तो उसमें बहुत सारे झोल आपको दिखाई देते हैं।
अच्छा।
तो मेरा ख्याल है कि इसका इलेक्शन पे इतना को खास फर्क नहीं पड़ेगा।
अच्छा।
लेकिन जिस वक्त अगर हिलरी क्लिंटन प्रेसिडेंट बन जाती हैं तो इनकी स्टेटमेंट्स भी पाकिस्तान के बारे में चेंज हो जाएंगी। मैं आपको अभी से एज ए हम्बल फुट सोल्जर आपको बता रहा हूँ, इसलिए कि जब मिनिस्ट्री ऑफ डिफेंस और पेंटागन और इंटेलिजेंस एजेंसीज उनको ये ब्रीफिंग देंगी कि मोहतरमा प्रेसिडेंट साहब फिक्र ना कीजिए, ये सारा ड्रामा हमारा अपना किया हुआ था, तो आप ये देख लीजिएगा, ये भी जो है ना रिलेशनशिप चेंज हो जाएंगे। जिस तरह ब्रिगेडियर हामिद सईद साहब ने कहा कि चूंकि दोनों ने मिलकर ये किया है इसलिए हमारे रिलेशनशिप पे कोई फर्क ना अभी तक पड़ा है, और जिस तरह आमिर लतीफ साहब ने भी फरमाया, वो क्यों उस कंट्री को ट्रस्ट कर रहे हैं کہ جس نے ان کے سب سے بڑے دشمن کو 5 سال یا 10 سال ہاؤس
جی آپ 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 جانتے ہیں کہ سفارتکاری بھی کوئی چیز ہوتی ہے. بہر کیف بہت شکریہ آپ دونوں حضرات کا. ہمارے ساتھ تھے ڈیموکریٹک پارٹی کے حامی ہلری کلنٹن کے حامی ملک ندیم عابد, نیو یارک میں ہوتے ہیں, اور ان کے ساتھ تھے آن لائن نیوز کے رپورٹر عامر لطیف جو کراچی میں ہیں. بہت شکریہ اور خدا حافظ.
تھینک یو.
اس کے بعد ایک بریک لیتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے www.urduvoa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں اور ہم بات کر رہے ہیں القاعدہ کے سربراہ اسامہ بن لادن کی 5ویں برسی کے بارے میں. جیسے کہ آپ جانتے ہیں کہ ایبٹ آباد میں 5 سال پہلے مئی 2011 کو ایک چھاپا پڑا تھا, اور اس کے بعد سے جو بھی معلومات ہے وہ رفتہ رفتہ سامنے آ رہی ہے, اور کل یعنی کہ پیر کو واشنگٹن میں مزید معلومات سامنے آئی تھی. ہم اسی حوالے سے ابھی بات کرتے ہیں. 5 سال بعد اب پاکستان اور امریکہ کے جو مفادات ہیں وہ ظاہر ہیں, ان میں بھی کچھ اختلاف ہے, اور اس سلسلے میں جو F-16s جو بیچے جانے تھے پاکستان کو, اس میں کوئی مسائل حائل ہو گئے ہیں جو کہ بن لادن کے واقعے کے ساتھ منسلک ہیں. سب سے پہلے ہم آپ کو اس سلسلے میں ایک رپورٹ سناتے ہیں, اس کے بعد باتوں کا سلسلہ جاری رکھتے ہیں.
پاکستان کو F-16 جنگی طیاروں کی خریداری کے لیے دی جانے والی امداد کو روکنے کی خبر کے چند دنوں بعد اب یہ اطلاعات سامنے آئی ہیں کہ ڈاکٹر شکیل آفریدی کی رہائی کے لیے پاکستان پر دباؤ بڑھانے کی غرض سے امریکی کانگریس پاکستان کی امداد میں مزید کٹوتی پر غور کر رہی ہے. ڈاکٹر شکیل آفریدی کو مئی 2011 میں پاکستان میں ان اطلاعات کے بعد گرفتار کیا گیا تھا کہ انہوں نے اسامہ بن لادن کی ایبٹ آباد کے علاقے بلال ٹاؤن میں موجودگی کی نشاندہی میں امریکی انٹیلیجنس ایجنسی CIA کو مدد فراہم کی تھی. تاہم گرفتاری کے بعد انہیں کالعدم تنظیم لشکر اسلام کے ساتھ روابط کے الزام میں قبائلی علاقوں میں رائج قوانین کے تحت 33 سال قید کی سزا سنائی گئی, جس میں بعد ازاں 10 سال کی کمی کر دی گئی. ڈاکٹر شکیل آفریدی کی رہائی کے لیے دباؤ بڑھانے کی غرض سے امریکی امداد میں مزید کٹوتی کی خبروں کے بارے میں تاحال پاکستان کی طرف سے کوئی باضابطہ رد عمل سامنے نہیں آیا ہے. ماضی میں پاکستانی وزارت خارجہ کی طرف سے یہ کہا جاتا رہا ہے کہ شکیل آفریدی کا معاملہ عدالت میں ہے اور ان کی قسمت کا فیصلہ بھی عدالت ہی کرے گی. پاکستان میں حکمران جماعت مسلم لیگ نون کے قانون ساز اور قومی اسمبلی کی قائمہ کمیٹی برائے امور خارجہ کے رکن رانا افضل نے وائس آف امریکہ سے گفتگو میں کہا کہ پاکستان امریکہ کا ایک پرانا اتحادی رہا ہے اور اس طرح کے اقدامات سے ان کے بقول کچھ فائدہ نہیں ہوگا.
پاکستان جیسے چھوٹے ملک کے ساتھ جو بہت سارے مسائل میں گھرا ہوا ہے, ہر وقت بارگیننگ کرنے کی کوشش کرتے ہیں کہ اگر آپ کو یہ لینا ہے تو ہمیں یہ دے دو. یہی وجہ ہے کہ یہاں پہ امریکہ کے بہت سارے اچھے اقدامات ہونے کے باوجود عوام کے دلوں میں دوریاں ہیں. تو پاکستان کی قوم جو ہے وہ ان چیزوں کو ذہنی طور پہ قبول نہیں کرتی. قوم اس کو مجبور کر دے گی کہ حکومت جو ہے اپنا سر نہ جھکائے.
پاکستان کے شہر ایبٹ آباد میں 2 مئی 2011 کو القاعدہ کے سربراہ اسامہ بن لادن کے گھر پر امریکی اسپیشل فورسز کی کارروائی کو 5 سال ہو چکے ہیں اور ڈاکٹر شکیل آفریدی اب بھی پشاور جیل میں قید ہیں. ڈاکٹر شکیل آفریدی کے وکلا کی ٹیم میں شامل قمر نوید نے وائس آف امریکہ سے گفتگو میں کہا کہ ان کی اپنے موکل سے کئی سالوں سے ملاقات نہیں ہوئی ہے.
ہمارا تو جو رابطہ ہوا تھا وہ 2012 میں ہوا تھا, اس کے بعد سے میں اور اس کے بھائی کا اور اس کی بہنوں کا ان سے کوئی رابطہ نہیں ہوا. ہاں ان کی وائف ہے اور ان کے جو بچے ہیں وہ تقریباً 1-2 مہینے میں بعد جو ہے ایک بار ملاقات کر لیتے ہیں, لیکن اتنا اندازہ ہمیں ہو جاتا ہے کہ وہ پشاور کی سینٹرل جیل میں ہی ہے اور ٹھیک ٹھاک ہیں. اپنے کیس کے بارے میں معلومات کرنا چاہتے ہیں لیکن ان کو کوئی رسائی کیس کے ان کو نہیں ہے فی الحال.
بعض امریکی قانون ساز شکیل آفریدی کو اس بنا پر ہیرو قرار دیتے ہیں کہ انہوں نے دنیا کے انتہائی مطلوب دہشت گرد اسامہ بن لادن کی شناخت میں مدد فراہم کی اور اسی وجہ سے وہ پاکستان سے شکیل آفریدی کو رہا کرنے کا مطالبہ کرتے رہے ہیں۔ پاکستان کا کہنا ہے کہ القاعدہ کے رہنما اسامہ بن لادن کی تلاش میں امریکی خفیہ ادارے کی مدد کرنے والے ڈاکٹر شکیل آفریدی ہیرو نہیں، کیونکہ انہوں نے ملک کے قوانین کی خلاف ورزی کی ہے۔ محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد۔
جی، ہم عنقریب جائیں گے سعودی عرب، جہاں سے ہمیں عرب نیوز کے کورسپونڈنٹ سراج وہاب نے جوائن کیا ہے، لیکن دفاعی تجزیہ کار بریگیڈیئر حامد سعید، آپ سے یہی سوال شکیل آفریدی کے حوالے سے۔ جیسے کہ آپ بھی جانتے ہیں، بعض لوگوں کا خیال ہے کہ بن لادن پر جو چھاپا لگایا گیا وہ آخر کار کچھ بہت سینئر اہلکار تھے پاکستان میں جنہوں نے مدد کی امریکہ کی بن لادن کو حاصل کرنے میں۔ تو پھر شکیل آفریدی جو کہ کافی نچلے سطح کے ایک پولیو ورکر تھے، ان کے اوپر اتنا زیادہ کیوں کر عذاب ہے؟
دیکھیے، یہ جو آپ کا سوال ہے یہ ایک اس مفروضے پر مبنی ہے کہ کچھ بہت سینئر اہلکاروں نے اسامہ بن لادن کو مارنے یا پکڑنے میں مدد کی۔ یہ ابھی مفروضہ ہے، یہ میں نے بھی یہ مفروضہ آپ کے سامنے پیش کیا، ہمارے پاس نہ ثبوت اس کا ہے نہ اس کا ہے، لیکن جو چیز شکیل آفریدی کے حوالے سے سامنے آتی ہے کہ اگر بالفرض محال ان کو اس کو اسامہ بن لادن کی وہاں موجودگی کا علم تھا، اور ہم یہ بھی فرض کر لیتے ہیں کہ حکومتی اہلکاروں کو اس کا علم نہیں تھا، تو بحثیت ایک پاکستانی کے اس کو یہ خبر پاکستانی حکومتی اہلکاروں تک پہنچانی چاہیے تھی کہ غیر دنیا کی سطح کے اوپر جو مطلوب مفروض مجرم ہے وہ جہاں چھپا ہوا ہے، تو پاکستان کی حکومت جو ہے وہ اس کو پکڑتی ہو، چاہے امریکہ حوالے کرتی یا کچھ اور کرتی۔ یہ جو اس نے کام کیا ہے یہ تو سراسر سارے قوانین کے خلاف ہے، اور یقینی طور پر دنیا کا کوئی بھی جو ملک ہوگا وہ اپنے ایسے ہی اہلکار کو، اپنے ملک کے باشندے کو یقیناً ٹریٹر ہی قرار دے گا، غدار قرار دے گا۔ تو اس نے ملک کی مفادات کو بھی دو پر لگایا اور امریکہ اور پاکستان کے درمیان تعلقات کو بھی دو پر لگایا، لہذا اس کا کیس بالکل مختلف ہے، اس کو اس کے ساتھ جوڑنا جو ہے میرے خیال میں درست نہیں۔
اچھا جی، آپ دونوں حضرات ہمارے ساتھ رہے ہیں، ہمیں کچھ کالز آئی ہیں، باری باری ان کو لیتے ہیں۔ سوات سے ہمیں کال کیا ہے فاروق نے، جی جناب کہیے۔ اچھا، شاید ان کو آواز نہیں آ رہی ہے۔ اور مردان، اچھا سوات سے کوئی اور صاحب ہیں، جی جناب کیا کہنا چاہیں گے آپ؟ اچھا، اور ظفر اقبال، ظفر نے ہمیں کال کیا ہے، جی
ہلو، مردان سے بات کر رہا ہوں، علی خان۔
اچھا اچھا، جی جی جی، کہیے کہیے۔
اچھا جی، میرا سوال یہ ہے کہ بش صاحب کے دور میں اس نے عراق میں چیک کیا اور آخر میں اس نے معافی مانگ دی کہ ہم سے غلطی ہوئی ہے، لیکن انہوں نے پورا عراق کو غرق اور تباہ کر دیا ہے۔ اسی طرح جب وہ صدر تھے اور ابن سالم جو تھا وہ، اس نے امریکہ میں جو کچھ کیا، تو آخر جب ان کے یہ جہاز امریکہ کے ہوائی اڈے سے اڑتے تھے اور وہ حملہ کرتے تھے، تو یہ امریکہ حکومت کہاں تھی؟ وہ اتنی بے پرواہی سے کام کیوں لیتا تھا؟ اس کو سزا کیوں نہیں دینا چاہیے؟
اچھا، بہت شکریہ۔ امریکہ
کے عوام کو تو یہ چاہیے تھے کہ آپ نے بش صاحب عراق والوں کے ساتھ بہت زیادتی کی ہے، اس کے پاس غلیل بھی نہیں تھا کہ اس امریکہ کے ایک جہاز بھی امریکہ میں۔
جی، آپ کی بات صحیح ہے، اور بلکہ اس وقت امریکہ میں یہ ایک عام تاثر ہے کہ عراق میں جانا ایک غلطی تھی، اور جن جن لوگوں نے، یعنی کہ جیسے جارج بش کے بھائی نے جو کھڑے ہوئے تھے نامزدگی کے لیے، ان کو بھی لوگوں نے جو ہے کوئی حمایت نہیں دی۔ بہت شکریہ آپ کے کال کرنے کا۔ میاں والی چلتے ہیں، جہاں سے مرید خان کچھ کہنا چاہتے ہیں، جی جناب۔
السلام علیکم جناب، دوست خیر سے یاد کر رہا ہوں۔ میں کہتا ہوں کہ اگر ضرورت ہے نا امریکہ کی تو پھر آ کے شیخ شکیل افریدی کو رہا کر کے لے جائیں نا, کیونکہ ضرورت ہے تو ہے نا. میں یہ کہتا ہوں کہ یہ جو اسامہ بن لادن ہے, یہ تو ہمارے لوگ کہتے ہیں یہ خود امریکہ کا ایجنٹ ہے, یہ خود ایک بہانہ بنا کر مسلمانوں کو تباہ کرنے کے لیے انہیں چھوڑا ہوا تھا.
خیر دیکھیں, جب تک ثبوت نہ ہو تو آپ یہ کنسپریسیز ہوتی ہیں. بہت شکریہ آپ کے کال کرنے کا. اس وقت ہم عرب نیوز کے رپورٹر کورسپونڈنٹ, اچھا ایبٹ آباد سے ہمیں کال آئی ہے. جی جناب, کون بات کر رہا ہے, کیا کہنا چاہیں گے؟
میڈم میں دوبارہ کال پہ آنا ذرا اچھی بات تھی, میں ابھی آ گیا ہوں دوبارہ کال پہ. لیکن میں نے پوچھنا یہ تھا کہ اگر سپوز ہم فرض کر لیتے ہیں کہ جی یہ اسامہ نہیں تھا, فرض کیا, تو اب سوال یہ اٹھتا ہے کہ نہ ہی ابھی تک القاعدہ نے, نہ ٹی ٹی پی نے, اس سے پہلے اس سے ابھی تک ہمیں پتہ ہی نہیں ہے سر وہ ہے کہاں پہ. اس کا مقصد وہ نہیں ہے نا, یا تو القاعدہ بتا دے, ٹی ٹی پی بتا دے, کوئی اور آئی ایس آئی ایس بتا دے کہ اسامہ پھر ہے کہاں پہ.
نہیں, یہ تو خیر کافی واضح ہو گیا کہ ان کو قتل کر دیا گیا, اور ان کی لاش کو ڈبو دیا گیا. جی, اور پشین سے ہمیں کال آئی ہے. جی جناب کہیے, کیا نام ہے آپ کا؟
لالی خان, میرا نام ہے لالی خان.
اچھا جی کہیے.
میں بات یہ کہتا ہوں, یہ لوگ جو ہے نا یہ باتیں پتہ نہیں ابھی کیا خراب سوچوں میں آ جاتا ہے کہ سامہ بھائی جاجن کہاں گیا, فلانا کہاں گیا. ابھی اس وقت اپنا گھر کو دیکھنا چاہیے کہ ہمارا گھر میں کیا حال ہے, دنیا کا بچے کیا کرنا ہے.
ہمیں کال کیا ہے خوشحال سے اختر خان نے.
جی السلام علیکم.
وعلیکم السلام.
اختر حسین بات کر رہا ہوں. جی خوشحال.
جی جی کہیے.
سب سے پہلے تو میں جی میں اپنے بھائیوں کے فون سنتا رہا ہوں جی. تو ہماری پاکستانی قوم کی تحریک یہ ہے کہ پہلے دہشت گردی کی لڑائی کو امریکہ کی لڑائی کہتے ہیں. اب جا کے ہمیں پتہ چلا ہے کہ یہ امریکہ کی لڑائی نہیں, ہمارے فوجی شہید ہو گئے, ہزاروں لوگ شہید ہو گئے. اسی طرح اب جو ہے اسامہ بن لادن کا, تو مجھے تو یہ حیرت ہوتی ہے ہمارے 48 خوبیاں ایجنسیاں ہیں, وہ اسامہ بن لادن کو اگر پاکستان میں پناہ لی ہوئی تو ہماری غلطی کر رہی تھی. ہر پاکستانی کی یہ سوچ ہے کہ ہم اتنے انسیکیور ہیں کہ ایک بندہ 5 سال سے ہمارے کہا تھا, ہماری ایجنسیوں کو نہیں پتا چلا.
بہت شکریہ, بہت شکریہ. ہم یہی بات کر رہے ہیں ایک گھنٹے سے. اور ہمیں کال کیا ہے چترال سے عبد الرحیم نے. جی جناب کہیے.
السلام علیکم.
وعلیکم السلام.
کیا حال ہے؟ خیریت.
جی شکریہ.
اچھا میرے عرض یہ ہے کہ آپ نے فرما لی کہ بھائی اس کی رسومات ادا کرنے کے بعد اس کو پانی میں پھینک دیا گیا. اس کی رسومات اسی طریقے سے ہے مسلمانوں کے بیچ, اور اس کو پہلے غسل دی جاتی ہے, اور اس کے بعد اس کی نمازی جنازہ پڑھا جاتا ہے, اور نماز جنازہ پڑھنے کے بعد اس کی لاش جو ہے وہ پانی میں پھینک دے, چاہے دفن کر لے, کچھ بھی کرے. تو یہ رسومات کس نے کیا ہے؟ اس کو غسل کس نے دیا ہے؟ ان کے پاس کوئی شہادت نہیں ہے, یا کس عالم نے اس کی نماز جنازہ پڑھا ہے؟ کیا وہ شہادت نہیں دے سکتے؟
بہت شکریہ. ہم اس وقت سعودی عرب چلتے ہیں. جدہ سے ہمیں جوائن کیا ہے عرب نیوز کے سراج وہاب نے. اور وہاب صاحب آپ کو خوش آمدید. سراج وہاب جی, بتایا جا رہا تھا کہ جدہ سے ہمارے ساتھ ہیں لائن پر سراج وہاب. ان کو جی آپ لائن پہ ہیں سراج وہاب؟ اچھا, غالباً ان کو میری آواز نہیں آ رہی ہے اس وقت, کیونکہ ہم ان کو دوبارہ ڈائل کرتے ہیں. بریگیڈیئر حامد آپ ہمارے ساتھ ہیں؟ بریگیڈیئر حامد.
ہاں جی میں ہوں.
اچھا اچھا,
حاضر ہوں. جی جی.
تو خیر آپ نے یہ بہت ساری دلچسپ باتیں سنی. یہ بتائیے, ہم بھی جانتے ہیں کہ اسامہ بن لادن ظاہر ہے آپ جانتے ہیں کہ وانٹڈ تھے دونوں, امریکہ کی طرف سے اور پاکستان کی طرف سے. یہ جو غیر شفاف انداز ہوتا ہے ایک انٹرنیشنل ٹیررسٹ کے خلاف, جس انداز میں ان کی لاش کو ڈبویا گیا سمندر میں, یہ کتنا غیر معمولی ہے آپ کے خیال میں, اور کیا کرنا چاہیے تھا؟ کیونکہ بقول ان کے کل کی جو انٹرویوز آئے تھے, بقول ان کے کہ اگر कोई उनके पास सुइसाइड वेस्ट नहीं होती और अगर उनको जिंदा पकड़ा जा सकता तो अमेरिका का कहना है कि जरूर उसको पकड़ते, लेकिन ऐसा नहीं हुआ। तो जो तरीकाकार अमेरिका ने अपनाया इससे आप किस हद तक मुत्तफिक हैं?
देखिए शुक्र को शुभा, जो मैंने आपको 10-11 एक ही सांस में गिन के आपको बताए कि बताया जाता है कि वो गैर मुसल्ला था मरते वक्त, मैं कह रहा हूँ उसको जिंदा गिरफ्तार करके तो क्यों नहीं उससे मजीद इंटेरोगेशन की गई, उसको मारने की जरूरत क्या थी? दरअसल बात यह है कि वो एक इंटरनेशनल लेवल के ऊपर प्रेस्टीजियस टारगेट था,
बिल्कुल,
जिसकी खातर इराक के ऊपर हमला किया गया, अफगानिस्तान पे हमला किया गया,
बिल्कुल,
और उसमें कामयाबी दिखाई नहीं दी दोनों जगह। तो कुछ ना कुछ तो दिखाना था दुनिया को कि हमने ये हम जिस काम की खातर ये सब कुछ किया था वो हम कर गुजरे हैं। तो उन्होंने इस बंदे को जो चाहे वो गलत था सही था ड्रामा था या नहीं था, वहां उसामा बिन नादम नाम के एक बंदे को मारा गया, लेकिन उसके बाद जो सारा अमल है वो इंतहाई गैर शफाफ है। उसकी कोई वीडियो बनी, उसकी कोई तस्वीर खींची गई, उसकी कोई आइडेंटिफिकेशन हुई,
सही,
बस ये कह दिया गया कि उसको समुंदर बुर्द कर दिया गया है एंड दैट्स इट। यानी आप यकीन कर लें इस बयान के ऊपर के जो उसको मारा गया समुंदर बुर्द कर दिया गया, था कौन? उसकी शक्ल तो दुनिया को दिखा दो, मरे हुए की शक्ल ही दिखा दो। तो ये सारी चीजें जो है इसके ऊपर बहुत सारे सवालिया निशान उठने जो है एक कुदरती अमल है।
बिल्कुल सही कह रहे हैं आप। हमें ज्वाइन किया है सिराज वहाब ने सऊदी अरब से। वहाब साहब आपको खुश आमदेद
जी।
तो अच्छा, तो हम बात कर रहे हैं कि जिस अंदाज में ओसामा बिन लादन की लाश को समंदर में फेंका गया, अगर वो जिंदा पकड़े जाते बकौल ब्रिगेडियर हामिद सईद के तो बहुत सारी बातें सामने आती, इससे मेरा ख्याल है कि कोई इनकार नहीं कर सकता। आप बताइए, क्योंकि बिन लादन तो सऊदी निजात के थे, आपके ख्याल में कि कोई छींटे पड़ती सऊदी रियासत पर और वहां के कुछ ऐसे राज हैं जो सामने आते?
नहीं, कोई राज की बात नहीं है। सऊदी अरब तो वो चाहता था कि ओसामा बिन लादन उनको जो है वो किसी तरह से उनको पकड़े और ये कि उनको जो जस्टिस सिस्टम है उस जस्टिस सिस्टम के सामने लाया जाए, वो तो चाहते थे। वो तो जब ओसामा बिन लादन सूडान में थे तो उस जमाने में भी सऊदी अरब ने पूरी कोशिश की कि उनको वहां से अपने मुल्क उनको लाया जाए, और उन्होंने जो घिनौनी और तमाम सारी टेररिस्ट एक्टिविटीज जो उनकी थी उसके लिए उनको जो है उनके ऊपर उनके खिलाफ केस चलाया जाए, और फिर जो भी वो सजा के सजा उनको जो मिलनी चाहिए थी वो मिलती थी। लेकिन ये कहना कि ये जो जिस तरह से जो पूरा अमल हुआ है कि जिस तरह से एक्स्ट्रा जुडिशियल किलिंग ओसामा बिन लादेन की हुई है, मैं समझता हूँ कि शायद इसके अंदर जो है उससे हुआ ये है कि मजीद जो है लोगों में ये जो कॉन्स्पिरेसी थ्योरी के हवाले से जो बात होती है या ब्रिगेडियर साहब अभी जो पहले फरमा रहे थे वो बिल्कुल सही है कि ये उनकी डेथ के बाद तमाम सारी चीजें जो है वो बिल्कुल इस तरह से इतनी रैप्ड इन सीक्रेसी है कि किसी को पता ही नहीं कि क्या हुआ, और जो हुआ है वो बहुत चंद लोग जानते हैं। उसमें उसके बाद में जिस तरह से सेवर हर्ष का जो आर्टिकल आया और उन्होंने,
लेकिन मैं आपकी बात काटती हूँ वहाब साहब, आप जानते हैं कि यहाँ अमेरिका में 9/11 का एक कमीशन बना, और आप भी जानते हैं कि पिछले दिनों एक बड़ा यहाँ इस वक्त अमेरिकी मीडिया में ये बात बहुत चल रही है कि उसके बाज जुमले हैं जिनको कमीशन ने छापने नहीं दिया, क्योंकि पता ये चला कि इसको छापने से पता चलेगा कि सऊदी अरेबिया की जो फैमिली है इसका किसी तरह से बिलवास्ता या बिलावास्ता था ताल्लुक 9/11 के वाक़े से। और आप भी जानते हैं कि सऊदी अरेबिया ने कहा कि वो अमरीकी मफादात को नुकसान पहुंचाएंगे अगर ये अल्फाज जो हैं वो सामने आ जाते हैं।
देखिए इसमें थोड़ी गलत रिपोर्टिंग हुई है।
अच्छा।
कल हमारे सऊदी अरब के फॉरेन मिनिस्टर ने इस बात की वजाहत की है कि सऊदी अरब ने ये कभी नहीं कहा कि वो अमेरिका से अपने इन्वेस्टमेंट को विथड्रॉ करेगा या अमेरिकन मईशत को किसी तरह से कोई नुकसान पहुंचाएगा। उन्होंने ये कहा है कि अगर मान लीजिए इस तरह का बिल पास होता है, जैसे कि 9/11 का बिल कांग्रेस के पास मौजूद है, अगर इस तरह का बिल पास होता है तो उसका मतलब ये है कि कल
मान लीजिए इजिप्ट से कोई शख्स वहां पे अमेरिका जाता है और वहां पे कोई टेरर एक्टिविटी करता है, तो क्या ये मुमकिन है कि आप पूरे मुल्क को उसकी सजा देंगे? इसलिए कि अगर वो टेररिस्ट है, वो दहशतगर्द है, तो वो अपनी इंडिविजुअल कैपेसिटी में वो अपना काम कर रहा है, आप पूरे मुल्क को उसके लिए मुर्द-ए-निजाम नहीं ठहरा सकते। कल को अगर हिंदुस्तान से कोई आदमी वहां चला जाए अमेरिका और वहां पे कोई जिनौनी हरकत वो कर ले, तो क्या हिंदुस्तान की तमाम इमलाक या तमाम इन्वेस्टमेंट अमेरिका की, क्या उसको जब्त कर लिया जाएगा? क्या अमेरिकन कोर्ट्स जो है वो हुकूमत हिंद के खिलाफ जो है वो बहुत बड़ी कार्रवाई करेंगे और उनके एथिक्स को जो है वो फ्रीज कर देंगे?
अच्छा,
मुमकिन नहीं है। तो
अच्छा जी जी, मैं यही सवाल मैं करना चाहूंगी ब्रिगेडियर हामिद सईद से। ब्रिगेडियर हामिद, आपके इल्म में भी है कि जब 9/11 हुआ तो उसके फौरन बाद जो सऊदी शाही खानदान है उसके अफराद को मुल्क से बाहर निकाल दिया गया, अमेरिका से बाहर निकाल दिया गया। उमूमी तौर पे आप क्या समझते हैं कि सऊदी रोल जो है वो किस हद तक इसकी वजह से जो है ढप गया है?
देखिए, इसमें बड़ी अच्छी जवाब उन्होंने बताया आपको कि अगर कुछ अफराद इस काम में शामिल थे तो उन अफराद की वजह से पूरे मुल्क को तो आप मुर्द-ए-निज़ाम नहीं ठहरा सकते। इसलिए मैं समझता हूं कि इंटरनेशनल रिलेशंस में डिप्लोमेसी, जिसका नाम आपने भी जिक्र लिया था, डिप्लोमेसी की खातिर बहुत सारी चीजों को नजरअंदाज भी करना पड़ता है, उनसे सरफे नजर करना पड़ता है, उनको पोशीदा रखना पड़ता है। इसका मैंने भी ये जिक्र किया कि आप बैनुल ममालिक ताल्लुकात को दौ पर नहीं लगाते। डिप्लोमेसी का तकाजा होता है कि अपने तवील मुद्दत जो मुफादात हैं उनको गार्ड करने की खातर छोटी छोटी बात चीजों को नजरअंदाज कर दिया जाए। तो मेरे ख्याल में अगर ऐसा अमेरिका करेगा तो वो इल एडवाइज होगा, अमेरिका के मुफाद में नहीं होगा।
जी जी बिल्कुल।
इसी तरह मैं एक आपकी इजाजत के बगैर जुमला कहना चाहता हूँ कि अगर पाकिस्तान की जो एड है उसमें को कट लगाने की कोशिश की गई, इस वक्त जाके पाकिस्तान बेहतरीन नतीजे इस वक्त दे रहा है और अपने मुल्क की खातर और बैन अल-अक़वामी अमन की खातर काम कर रहे हैं, तो ये बड़ा गलत सिग्नल जाएगा पाकिस्तान को और उसकी हौसला शिकनी भी होगी और मुमकिन है कि उसमें इसकी दिलचस्पी बरकरार ना रह सके।
सिराज वहाब साहब, आप हमें बताएं, क्योंकि जाहिर है कि ये तो पूरी एक आलमी जिम्मेदारी है कि दहशत गर्दों को फंडिंग ना दी जाए। हमें इल्म है कि मुखय्यर हजरात जो एक खास तरह की सोच रखते हैं और जिसकी बिन लादेन पैरवी करते थे, बहुत सारा चंदा जो है वो कतर या सऊदी अरब से पाकिस्तान आता था। इस सिलसिले में बताइए, 9/11 के बाद उस पर कोई रोकथाम हुई है?
देखिए, ये जो इंडिविजुअल्स जो तमाम सारे लोग जो है वो चंदा वगैरह देते हैं, तो इससे गवर्नमेंट का कहाँ कंट्रोल है? ये तो 9/11 के बाद जब पता चला तो तमाम सारी एजेंसी जो है इसमें इन्वॉल्व हुई और उन्होंने वो तमाम सारे चैनल बंद करने की कोशिश की। इसे कि 9/11 से पहले तो ये तमाम सारी चीजें बिल्कुल वाजे तौर पर नहीं थी कि किस तरह से मनी ट्रेल, जिसको हम कहते हैं कि कैसे मनी पैसे कहाँ से कहाँ जाते थे, कौन उसको लेता था। इसमें असल में सबसे बड़ा मसला ये है कि आप जब ये कहती हैं और आप इस तरह का जो जर्नलिस्ट इस बात को वाजे कराने की कोशिश करते हैं कि इसके पीछे क्या हुकूमतों का हाथ था, तो मैं समझता हूँ ये यू आर स्ट्रेचिंग द मेटाफर टू फार, आप इसको बात को बहुत दूर लेके जा रहे हैं। असल में इसमें हुकूमत का कोई इन्वॉल्वमेंट नहीं है, हुकूमत को बिल्कुल इस तमाम सारी चीजों से अलग रखना चाहिए। ये जो चीजें होती है ये बहुत ही पर्सनल और प्राइवेट लेवल पे जो है लोग करते हैं और जो लोगों ने ये काम किया है उनको सजाएं मिली है। यूनाइटेड नेशंस के अंदर टेररिज्म के हवाले से तमाम सारी चीजों का डेफिनेशन हुआ है और ये मनी ट्रेल को रोकने की पूरी कोशिश की गई है। खुद यहाँ सऊदी अरब में आप कोई भी ऐसे खुलेआम कोई चंदा कलेक्ट नहीं कर सकता, तमाम सारी चीजों को हुकूमत के थ्रू जाना पड़ता है। कोई इंडिविजुअल अगर ये कोई हुकूमत ने ये देख लिया कि कोई इंडिविजुअल पैसे जमा कर रहा है तो उसको जो है सजा यहाँ होती है। पूरे जो है ये जो गल्फ खलीजी ममालिक में बिल्कुल इसी तरह का जो कानून है कि कोई इस तरह के पैसे अब जमा नहीं कर सकता। मस्जिदों के बाहर पहले जिस जमाने में चंदे इकट्ठा किए जाते थे वो चंदे इकट्ठा अब नहीं होते, इसलिए कि उसमें कोई किसी किस्म का कोई रिकॉर्ड नहीं हुआ करता था। तो हुकूमतों ने पूरी कोशिश की कि इस तरह की जो चीजें हैं उसको बंद किया जाए, लेकिन जाहिर है कि जो ये जो 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 दहशतगर्द है वो नित नए अंदाज से जो है अपने अपने आप को रीइन्वेंट करते हैं। हमने देखा अलकायदा खत्म हुआ
تو داعش کی شکل میں ایک دوسری صورت سامنے آئی ہے. تو اپنے آپ کو ریئنوینٹ کرتے ہیں, اسی طرح حکومتوں کو بھی اپنے آپ کو
بالکل صحیح ریئنوینٹ کرتے ہیں. بالکل صحیح ہے. اور ہم بات کر رہے ہیں کہ امریکہ, سعودی عرب اور پاکستان کے ریاست کی ذمہ داری ہے کہ وہ دہشت گردی کو کسی بھی طور پہ ہوا نہ دیں. بہت شکریہ, ہمارے پروگرام کا وقت بالکل ختم ہوا. ہمارے ساتھ تھے جدہ سے عرب نیوز کے نمائندہ سراج وہاب, اور پاکستان سے تھے دفاعی تجزیہ کار ریٹائرڈ بریگیڈیئر حامد سعید. بہت شکریہ اور خدا حافظ. اس پروگرام کے لیے ہمارے انجینئر تھے ایل سینٹوس, پروڈیوسر اسفر امام. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.